نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدني علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. آمین یا رب العالمین. اور وہ رب، آگے اس کے احسانات دیکھیں. اللہ تعالیٰ نے اپنے احسانات یہاں پہ گنوائے ہیں، اس لیے نہیں کہ احسان جتا رہا ہے، اس لیے کہ تم آ جاؤ اس کی طرف، اس کے بندے بن جاؤ. پھر دیکھو، اس نے تمہیں پیدا کر کے ایسے ہی نہیں چھوڑ دیا کہ ٹھیک ہے پیدا کر دیا اور اس کے بعد نہ اس کا زندگی میں دوبارہ یہ زمین پہ رہنے کا کوئی انتظام ہے، نہ کوئی خوراک کا انتظام ہے، نہ یہاں پہ کوئی چلنے پھرنے کا انتظام ہے، نہ پانی کا انتظام ہے، کچھ بھی نہیں. بس ایسے ہی اس کو چھوڑ کے بس کسی جگہ پہ بھی ڈال دیا. نہیں. الذی جعل لکم الارض فراشا، وہ رب جس نے بنایا تمہارے لیے زمین کو فرش، اس نے زمین کو ہموار کر دیا، بچھا دیا تمہارے لیے. کیسے بچھایا ہے؟ ایسے بچھایا ہے کہ دیکھیں اتنی سمود کی ہوئی ہے. ورنہ آپ ذرا سوچیں تھوڑی دیر کے لیے کہ اگر اس زمین کے اوپر نوکیں نکلی ہوتی ہیں، جیسے کیل ہیں، ہر طرف کیل ہی کیل ہوتے، یا یہ زمین دلدل ہوتی، یا ڈیزرٹ ہوتی، ہر طرف پانی ہوتا، یا اسپیس کی طرح ہوتی، تو کیسے رہتے یہاں پہ؟ یا جیسے دوسرے سیاروں پہ پانی ہی نہیں ہے، یا ٹیمپریچر اتنا سخت ہے. نہیں، اللہ تعالیٰ نے اس کو تمہارے رہنے کے قابل بنایا. زندگی گزارنے کے لیے جن جن چیزوں کی ضرورت تھی نا، ایک ایک چیز اللہ تعالیٰ نے پہلے سے پرووائڈ کر دی، ارینج کی ہوئی ہے. جیسے پورا ارینجمنٹ، جیسے دسترخوان تیار ہوتا ہے نا، جیسے ڈائننگ ٹیبل پہ کھانا رکھ دیا جاتا ہے، ابھی آپ کو بلایا جاتا ہے، اس طرح سے اللہ تعالیٰ نے انسان کو پیدا کرنے سے پہلے دسترخوان بچھا دیا ہوا، ہر چیز کو اس کے مطابق ویسا پروپورشنل رکھا ہے کہ کسی قسم کی اس کو یہاں پہ تکلیف نہ ہو. تو اللہ تعالیٰ نے دیکھو یہ اس زمین کو ایسا بنایا کہ اس کو سموتھ بھی کیا کہ آپ چل سکیں، اس میں گریویٹی بھی رکھی کہ قدم اٹھا سکیں. اتنی بھی نہیں گریویٹیشنل پل رکھ دی کہ انسان قدم ہی نہ اٹھا سکے، اور اتنی کم بھی نہیں رکھی کہ جب اٹھائے تو اڑتا پھرے، جیسے چاند پہ اڑتے ہیں لوگ، اب جاتے ہیں وہاں پہ قدم ہی نہیں رکھا جاتا، ایک قدم اٹھاتے ہیں تو اڑ کے وہاں جاتے ہیں، ایسا بھی نہیں بنایا. اور پھر دیکھیں فوڈ کا سٹوریج بھی اس زمین کو ہی بنا دیا، اسی میں سے آپ کا کھانا نکلتا ہے نا، صدیوں سے نکل رہا ہے. پانی کا سٹوریج بھی اس زمین کو بنا دیا، اسی کے اندر ہے نا، پانی بھی رکھ دیا، آپ کھودتے ہیں اندر سے پانی نکل آتا ہے. اس کے اندر لاوا ہے بھرا ہوا، لیکن سبحان اللہ، کبھی آپ نے آگ کے اوپر پھول کھلتے دیکھے؟ نہیں دیکھے. وہ زمین کو دیکھ لینا، اس کے نیچے لاوا ہے، اوپر پھول کھلے. اگر لاوا نکل رہا ہے تو کوئی یہاں پہ رہنے کے قابل نہ رہے یہ جگہ. اسی میں سے کھاتے ہو، اسی میں سے پیتے ہو، اسی کے اوپر زندگی گزارتے ہو، اسی کے اندر جاتے ہو. کیسے تمہارے لیے بنا دیا اس کو؟ والسماء بناءً، اور آسمان کو تمہارے لیے چھت بنا دیا. ایسی چھت کی طرح، چھت کس لیے ہوتی ہے؟ آپ کیوں چھت بناتے ہیں اپنے گھر کی؟ تاکہ پروٹیکشن رہے، پروٹیکشن کے لیے. تو اس چھت کو اللہ تعالیٰ نے زمین کے گرد ایسے تان دیا، نہ اس کے کوئی پلرز ہیں، اور آپ کو اتنی پروٹیکشن دیتی ہے کہ جو سورج کی ہارمفل ریز ہے نا، وہ آپ تک نہیں پہنچتی. اب پتہ یہ چھن کے آتی ہیں، ایسے نہیں آتی، سٹریٹ اگر آ جائے نا تو انسان کی زندگی یہاں پہ گزارنا مشکل ہو جائے. ابھی وہ کہتے ہیں اوزون لیئر میں ایک اتنا سا سوراخ ہو گیا، اس کی وجہ سے کتنی مشکل پڑ گئی، وہ بھی انسانوں کے اپنے گناہوں کی وجہ سے، اپنے کاموں کی وجہ سے. تو اگر یہ نہ ہوتا، آسمان کی چھت نہ ہوتی، جو بھی ستارہ اوپر سے ٹوٹتا آ کے نیچے گر جاتا. آپ سڑک پہ جا رہے ہوتے، آسمان سے کوئی راک گرتی اور سر پھاڑ دیتی کسی کا. سوچیں آپ ذرا، آسمان فضا میں تو، خلا میں تو، اسپیس میں کتنی چیزیں ہیں اڑتی پھر رہی ہیں، یہاں پہ آ کے کیوں نہیں گر جاتی؟ اللہ تعالیٰ نے یہ چھت پروٹیکشن کے لیے بنا دی ہے. کوئی چیز ٹوٹ کے بھی آتی ہے تو آگ کا گولا بھی آ رہا ہے تو وہ بھی زمین پہ نیچے پہنچتے پہنچتے بجھ جاتا ہے, ورنہ آگ گر رہی ہوتی آسمان سے. کبھی ہم جا رہے ہیں تو آگ یہاں پہ گر رہی ہے, کبھی ہم جا رہے ہیں تو کہیں پتھر گر رہے ہیں. اب جیسے دنیا میں اتنا فساد ہے, اگر آسمان سے بھی فساد ہی نکل, انسانوں نے تو یہاں پہ کتنا فساد مچایا ہوا نا, آسمانوں کے اوپر بھی ایسا فساد ہوتا تو کبھی آپ جا رہے ہیں تو کچھ گر رہا ہے, کبھی آپ جا رہے ہیں تو اوپر سے کوئی آ رہا گر رہا ہے, کبھی کوئی بلٹ آ رہا ہے, کبھی کوئی پتھر آ رہا ہے, کبھی کوئی نوکیلی چیز آ رہی ہے, کبھی آگ کا انگارا آپ کے اوپر گر رہا ہے, کبھی گھروں کے اوپر گر رہا ہے, تو کیا ہوتا, یہاں پہ تو رہنا ہی مشکل ہو جاتا. اللہ تعالیٰ نے آسمان کی چھت تان دی. وَأَنزَلَ مِنَ السَّمَاءِ مَاءً, اور تمہارے لیے آسمان سے پانی برسایا. چھت سے حفاظت کری, ہر ایک خطرناک چیز سے حفاظت کرے, اور پھر آسمان سے پانی برسا دیا. آپ دیکھیں اس واٹر سائیکل کو, سبحان اللہ, کہ کیسا واٹر سائیکل ہے. اللہ تعالیٰ نے سمندروں کے پانی کو اوپر لے کے جاتا اور پھر وہاں سے دوبارہ وہ سمجھ لے صاف ستھرا ہو کے پانی کی شکل میں, بارش کی شکل میں نیچے آتا ہے. واٹر سائیکل انسانوں کو چلانا پڑتا نا تو سارے کے سارے وسائل آپ کے ختم ہو جاتے. اتنا ٹنوں پانی آپ بادلوں تک پہنچا سکتے تھے بھلا, وہاں سے جہازوں میں لے کر جاتے اوپر اور وہاں سے وہاں پہ پہنچاتے اور پھر وہاں سے پھینکتے. وہ پتہ ہے دنیا سے ویپرز کی صورت میں, بخارات کی صورت میں جو پانی اوپر اٹھتا ہے, پتہ ہے کتنا اٹھتا ہے, ایوری ایئر 513 ٹریلین ٹنز, ٹریلین ٹنز, اور ٹریلین پتہ کتنے ہوتے, 10 خرب. اتنا پانی دنیا سے اٹھتا ہے, سمندروں سے اٹھتا ہے بخارات کی صورت میں اور اوپر جاتا ہے اور بارش کی صورت میں برستا ہے ہر سال. اب یہ سمجھ لیں سارے سمندر اوپر کی سیر کر کے آتے ہیں, کبھی ایک کی باری ہے کبھی دوسرے کی. اللہ تعالیٰ نے سمندروں کی بھی بوریت دور کرنے کا انتظام کیا ہوا. تو کیا کیا انتظام اس رب نے تمہارے لیے کیے ہیں. تو جانتے ہو یہ بارش کیوں برستی ہے, جانتے ہو, جانتے ہو زمین کیوں ہموار کر دی ہوئی ہے, اور جانتے ہو آسمان کو چھت کیوں بنایا, پتہ ہے آپ کو کیوں کیا یہ سب. دیکھیں اسی آیت کے اندر اس کا جواب ہے, سرکل کریں اس جواب کو. کون سا لفظ ہے جو اس کا جواب ہے, لکم, آپ کے لیے, تمہارے لیے کیا ہے. سبحان اللہ, اور پھر پانی برسایا, فاخرج به من الثمرات رزقا لکم, اس پانی سے پھر تمہارے لیے چیزیں اگائیں, طرح طرح کی چیزیں, کیسی کیسی نباتات تمہارے لیے اگائی ہیں اللہ نے, لکم, تمہارے سروائیول کے ہی لیے نہیں اس نے صرف انتظام کیا کہ صرف جو اس کی ضرورت ہے اتنی پوری کر جائے. ضرورت تو ہماری ایک روٹی اور ایک پانی سے بھی پوری ہو سکتی تھی, ہو سکتی تھی کہ نہیں, صرف گندم ہوتی اور پانی ہوتا بس وہی کھا لیا کرتے, سروائیو تو کر سکتے تھے نا. اس نے صرف سروائیول کا انتظام نہیں کیا, اس نے آپ کے آرام کا بھی انتظام کیا, آپ کی لذت کا سامان بھی کیا. اس نے پانی اتارا اور اس سے طرح طرح کے ثمرات نکالے تمہارے لیے, تمہارے لیے اتنے انتظام کیے ہیں اللہ نے. ایک مٹی ایک پانی ہے, کہیں اس سے آم نکالا, کہیں سیب نکالا, کہیں کیلا نکالا, کہیں امرود نکالا, کہیں ساگ نکالا, کہیں انگور نکالا, کہیں ککڑی نکالی, کہیں پیاز نکالا, کہیں ٹماٹر نکالا, کہیں تربوز نکالا, کتنی طرح کی چیزیں نکالی. کیوں اتنی طرح کی نکالی, ایک ہی پھل نکال دیتا, کیوں اتنے پھل جن کے اتنے رنگ, اتنے ٹیسٹ, اتنی ساری خوشبوئیں, کیوں کیوں اتنا کچھ کیا. تمہاری ناز برداریاں اٹھائی ہیں اللہ نے, ایسی پیکنگ کر کے ان پھلوں کی تم تک پہنچائیے کہ پھل بھی کہیں خراب نہ ہو جائیں, تم تک پہنچ جائیں صحیح پیکنگ میں. کیلا ہے تو چھلکے کے اندر, اورنج ہے تو وہ چھلکے کے اندر, تربوز ہے تو اس کا ایک شیل ہے, آم ہے تو اس کا ایک چھلکا ہے, انگور ہے تو اس کا ایک چھلکا ہے, अनार है तो देखो वो कैसे उसमें बंद है कि दाना दाना तुम तक प्रिजर्व पहुंच जाए। अभी तुमने सोचा कि ये केला कभी मट्टी था, ये अंगूर कभी मट्टी था, ये स्ट्रॉबेरी कभी मट्टी थी, कितनी सारी स्वीट डिशेस तुम्हारे लिए बना दी, कहीं लीची है, कहीं चेरी है, कहीं खरबूजा है। तबारक अल्लाह अहसनुल खालिकीन, वो जिसने तुम्हारे लिए इतना कुछ पैदा किया वो कहता है अपने रब के हो जाओ। देखो जिसने तुम्हारे लिए रंग बिरंगे जायके बनाए, कितने सारे जायके हैं, कितनी सारी खुशबूएं और कितनी प्यारी शक्लें हैं, हर एक के कलर्स कितने खूबसूरत हैं। आप तो अपनी डाइनिंग टेबल पे वो आर्टिफिशियल रख के ना तो उससे खूबसूरती करते रहते हैं, वो अल्लाह की बनाई हुई है चीजें जिनकी डेकोरेशन भी करते हैं। इंसान को तो थोड़ी आती है ऐसी, वो ही सेब रख दिया, अंगूर रख दिए और वो कुछ और चीजें रख दी ताकि वो खूबसूरती लगे, क्योंकि आपको पता है हालांकि उसके अंदर ना जायका है ना खुशबू है ना कुछ और, लेकिन आपको पता है कि इनके कलर्स कितने प्यारे हैं, ये देखने में भी खूबसूरत है, इसीलिए तो आप डेकोरेट करते हैं। और सिर्फ खाने के होते तो आप थोड़ी आर्टिफिशियल वहां रखते, आपको पता है कि देखने में भी इनको मजा आता है, आंखों को लज्जत मिलती है, इसलिए आप डेकोरेशन के लिए भी उनको इस्तेमाल करते हैं, वैसे बना के रखने की कोशिश करते हैं। तो अल्लाह ताला ने कैसे कैसे इंसान का जी बहलाया है, कैसे कैसे वो इसको बुलाता है, जैसे कोई मां रूठे बच्चे को बुलाती है ना कि कभी एक खिलौना आगे करती है, कभी दूसरा आगे करती है, कभी एक खाने की चीज देती है, कभी बिस्किट निकालती है, कभी कोई और चीज निकालती है, तो वो बच्चे को बहलाते हैं ना, मनाते हैं, जबरदस्ती से नहीं मनाते, वैसे ही मां मना रही होती है। तो वो कहते हैं ये देखो मैंने तुम्हारे लिए ये बनाया, ये देखो ये बनाया, ये देखो ये बनाया, कितना कुछ तुम्हारे लिए मैंने इंतजाम किया, अब तुम मुझे ही छोड़ के औरों की तरफ भागते हो, अब तुम मुझे ही भूल जाते हो। फला तजालु लिल्लाही अंदादन, तो तुम अल्लाह के साथ शरीक बना लेते हो, तो उसके साथ और पार्टनर बनाते हो, किसी ने भी उसकी हेल्प नहीं की ये सब बनाने के लिए, ना उसको मदद चाहिए, किसी ने भी कोई शेयर नहीं डाला ये सब काम करने के लिए, किसी का शेयर नहीं है इसमें, फिर क्यों किसी और की पूजा करते हो। कोई ऐसा नहीं है जो जमीन को फर्श बना दे, फिर तुम किसी और से दुआएं क्यों मांगते हो। कोई ऐसा नहीं है जो तुम्हारे फलों में मिठास पैदा कर दे, फिर किसी और के आगे सजदे क्यों करते हो। कोई ऐसा नहीं है जिसने तुम्हारे लिए आसमान को छत बनाया है, फिर किसी और के नाम पे जिंदगी क्यों गुजारते हो कि मैंने अपनी जिंदगी उसके नाम कर दी, ये क्यों कहते हो। कोई भी ऐसा नहीं है जो आसमान से तुम्हारे लिए बारिश बरसा सकता हो, फिर तुम्हारे तसव्वुर में कोई और क्यों रहता है अल्लाह को छोड़ के। तो फला तजालू लिल्लाहि अंदादन, और अल्लाह ताला ने गिला किया ना, वमिनन्नासि मन यत्तखिज़ु मिन दूनिल्लाहि अंदादन, लोगों में से कुछ ऐसे हैं जो अल्लाह को छोड़ के उसके साथ शरीक ठहराते हैं, अंदाज ठहराते हैं, कैसे ठहराते हैं, युहिब्बूनहुम कहुब्बिल्लाह, वो उनसे ऐसी मोहब्बत करते हैं जैसे अल्लाह से मोहब्बत करनी चाहिए, क्योंकि मोहब्बत में भी शिर्क होता है, पता है आपको। इबादत का मतलब ये भी है कि सबसे ज्यादा अल्लाह ताला से मोहब्बत की जाए। मैंने आपको क्या इबादत का मतलब बताया था, अल्लाह की ताजीम, उसके आगे आजी, बहुत ज्यादा मोहब्बत के साथ। तो सबसे ज्यादा मोहब्बत के लायक वो जात है, लेकिन ये क्या करते हैं, अल्लाह के साथ शरीक ठहराते हैं, कैसे शरीक करते हैं, युहिब्बूनहुम, वो उनसे मोहब्बत करते हैं जैसे अल्लाह से मोहब्बत करनी चाहिए। मेरा दिल जान आपके लिए, आप मेरे फलां हैं, आप मेरे, ये किसी और के लिए कलिमात कहे जाते हैं, अल्लाह के लिए तो नहीं कभी कहे जाते, वो उनसे ऐसी मोहब्बत करते हैं जैसे अल्लाह से करनी चाहिए, अल्लाह के बराबर उनको ठहरा देते हैं, अल्लाह से मांगना चाहिए वो उनसे मांगते हैं, अल्लाह पे जैसे भरोसा करना चाहिए वो उनके ऊपर वैसा भरोसा रखते हैं, वो कहते हैं ये नहीं होगा तो क्या होगा, वो ये कहते हैं। ये नहीं होगा तो खाएंगे कहां से? ये जॉब करता था, ये ना रहा तो फिर हम किधर जाएंगे, हमारा क्या होगा? कैसा कैसा शिर्क हो रहा है आज। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो इतना सा भी शिर्क बर्दाश्त नहीं किया था कि किसी ने आके कहा था कि जो आप चाहें और जो अल्लाह चाहे, किसी ने ये कहा था? सिर्फ इतनी बात कही थी कि जो आप चाहें जो अल्लाह चाहे, यानी माशाल्लाह जैसे हम कहते हैं ना, माशाल्लाह। तो उसने सिर्फ ये कह दिया कि माशाल्लाह और वा माशाअका, और जो आप चाहें। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क्या तू मुझे अल्लाह के साथ शरीक करता है? वा माशाअता कहा था उसने, सॉरी माशाअल्लाह वा माशाअता, जो आप चाहें। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अजअलतनी लिल्लाहि निद्दा, क्या तू मुझे अल्लाह के साथ शरीक करता है कि मुझे कह रहा है कि जो आप भी चाहें? माशा अल्लाह वहदहु, जो अल्लाह चाहे, सिर्फ तन्हा अकेला अल्लाह, बस वही, सिर्फ इस कायनात में उसकी मशीयत चलती है, एक हस्ती का जो वो चाहे वो चलता है। और तुम मुझे भी कह रहे हो कि जो आप चाहे वो भी चलता है? नहीं। और आज क्या है मुसलमानों में, सुभान अल्लाह, के आज मुसलमानों के अंदर ही वो लोग भी हैं कि इश्तेहार चलते हैं अखबारों में, टीवी में, नेट पे, हर काम हो जाएगा जो यानी ये चाहेंगे वो भी हो रहा है, घरेलू झगड़ा है, शादी का मसला है, मियां बीवी में नाचाकी है, संग दिल महबूब कदमों में, जॉब के मसले, इमिग्रेशन के प्रॉब्लम, लॉटरी का वो सब, हमें बस एक फोन कर दे, हर काम हो जाएगा। ये कोई खुदाई दावा नहीं, ये यकीनी बात है, आजमा के देखें आपके पैसे वापस फला। बताएं ये शिर्क नहीं है तो भला और क्या है? और शिर्क क्या होता है? क्या आपने ये नहीं कह दिया जब उनके पास जाते हैं कि जो अल्लाह चाहे और जो ये भी चाहे? बस अल्लाह से तो मांग मांग के हम थक गए हैं, तो अब वहां से तो काम बना नहीं, तो अब इन्होंने हमारा काम कर देना। हा? और बेवकूफ लोग वहां चले जाते हैं, पता नहीं काम उनका बनता है नहीं बनता, वो तो नहीं मुझे पता, मगर ये जरूर पता है कि उनका ईमान नहीं रहता, इसके बाद अपना ईमान बेच देते हैं, क्योंकि हर काम सिर्फ अल्लाह ही के हाथ में है, उसके इज़्ज़त से होता है। जिस दिन आपने ये सोच लिया ना कि इस बाबे के पास से भी मेरा काम हो रहा है, तो बस फिर ईमान तो चला गया, आपने उसको भी शरीक बना लिया अल्लाह का। इसके पास जाने का मतलब ही यही है कि आपने उसके ऊपर भी भरोसा किया, आपने अपना ईमान उसके ऊपर भी रखा है। ये ईमान के लुटेरे हैं, यही तो शिर्क है। एक दावा अल्लाह करता है कि मेरे हाथ में सब कुछ है, और एक दावा ये कर रहे हैं कि हमारे हाथ में भी है, हमारे हाथ में भी ताकत है हर काम करने की, आपके काम बनाने की हम भी बना सकते हैं। ये भी जो है ना, यही तो शिर्क है, यही तो शरीक कर लिया। अल्लाह भी कर सकते, ये भी कर सकते। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि शिर्क इससे भी ज्यादा पोशीदा है जैसे चूंटी रात के अंधेरे में किसी काले पत्थर पे चल रही हो, ये भी शिर्क है। ये यानी शिर्क इतना छुपा हुआ है, इतना छुपा होगा यानी पता ही नहीं चलेगा लोगों को ये हम शिर्क कर रहे हैं। अब आप इससे अंदाजा लगाइए कि जो इतनी मुख्फी चीज हो, इतनी छुपी हुई चीज हो, कितना मुश्किल है उसको डिटेक्ट करना। हत्ता कि जब इंसान कहता है कसम है अल्लाह की और कसम है तुम्हारी जिंदगी की, मुझे तुम्हारी जिंदगी की कसम, मुझे अपने बच्चों की कसम, ये भी शिर्क है। और इंसान का ये कहना अगर ये कुतिया ना होती तो चोर रात को हमारे घर में घुस आते, ये भी शिर्क है। यानी हमने ये वॉच डॉग रखा हुआ, अगर हमारा ये कुत्ता ना होता तो देखना चोरी हो जाती हमारे घर में, ये शिर्क है। यानी ये भी बचा सकता है मुझे नुकसान से, ये शिर्क है कि अगर बत्तख घर में ना होती तो चोरी हो जाती, क्योंकि बत्तख भी लोग रखते थे ना, बत्तख किसी को देख के, स्ट्रेंजर को देख के बोलने लगती है। تو یہ نہ ہوتی تو چوری ہو جاتی, یہ بھی شرک کا کلمہ ہے. اور کسی کا یہ قول کہ جو اللہ چاہے اور جو آپ چاہیں, یہ بھی شرک ہے. ہماری اللہ کے آگے پھر اس کے بعد آپ کے آگے, یہ بھی شرک ہے. اور یہ سب کہنا, اگر ڈاکٹر نہ ہوتا تو میں بچ نہیں سکتی تھی, یہ شرک ہے, شرک ہے یہ. اللہ اکبر, ہم نے اپنے یہ زبان سے ایسے کلمات کو ختم کرنا ہے. کانشیسلی اس چیز کا دھیان رکھیں کہ میرے منہ سے ایسی بات نہ نکل جائے. اگر میں یہ دوائی نہ لیتی تو مجھے آرام نہ آتا. مجھے اس دوا سے آرام ملا, اس دوا سے. آپ بھی یہ دوا کھائیں, اس سے آرام آ جاتا ہے. ہاں آپ یہ کہہ سکتے ہیں کہ اللہ تعالی نے میرے لیے اس دوا میں شفا ڈالی, اللہ نے مجھے اس دوا کے ذریعے آرام دیا. یعنی یہ سبب تو بنا سکتے ہیں آپ, لیکن یہ نہیں کہہ سکتے کہ اسی نے یہ کام کیا. اب منہ سے ہمارے نکل جاتا ہے, یہ دوائی کھائی تو مجھے آرام آیا. نہیں, یہ ڈاکٹر تھا. اچھا وہ کہتے شکر ہے ایمبولینس ٹائم پہ آ گئی. ایمبولینس نہ پہنچتی نا ٹائم پہ, پیرامیڈکس نہ آتے تو اس نے نہیں بچنا تھا. یعنی پیرامیڈکس آئے تو انہوں نے بچا لیا, تو پھر اسپتالوں میں لوگ کیوں مر رہے ہیں؟ ان کے پاس تو سامنے ڈاکٹر کھڑا ہوتا ہے, وہ کیوں مر رہے ہیں پھر؟ اے شکر ہے اسپتال ٹائم پہ پہنچ کے ڈاکٹر وہاں پہ تھا نا, تو یہ بچ گیا. اس ٹائم پہ نہ پہنچتے نا تو پھر نہیں بچ سکتا تھا. اس نے بچنا ہی بچنا تھا, اللہ نے اس کی زندگی لکھی ہوئی تھی ابھی, اس لیے وہ بچ گیا. اللہ نے نہ لکھی ہوتی تو اسپتال میں پہنچ کے بھی نہ بچتا, وہ اسپتال میں ایڈمٹ ہوتا تب بھی نہ بچتا.